यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपील। युवा जगतको चौतर्फी विकासका लागि सरकारहरू सम्भव सहयोग गर्न कटिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरू र भारतको उत्तराखण्डमा गएको हिम पहिरोमा पुरिएकाहरूको उद्धार कार्य आज तेस्रो दिन पनि जारी। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकारहरू सम्भव सहयोग गर्न कटिबद्ध रहेको बताउनु भएको छ। सैनिक मञ्च टुरीखेलमा आयोजित राष्ट्रिय सेवा दल एनसीसीको सिसम 19 सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले सर्वोत्कृष्ट समाज निर्माणका लागि राष्ट्रलाई अनुशासित युवा र कुशल नेतृत्वको आवश्यकता रहेकोले उच्च मनोबल र नैतिक आचरणको पालना गर्दै समग्र देश विकासमा अग्रसर हुन दीक्षित युवालाई आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्य पारायणता र श्रेष्ठताका लागि दीक्षित छात्र छात्रालाई शुभकामना पनि दिनुभयो। युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले अनुशासन राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्यका साथ विक्रम सम्बत 2022 सालमा स्थापित सेवा दलले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ। यस आर्थिक वर्षका यसका 7704 छात्र छात्रा रहेकोमा आगामी वर्ष 11550 पुर्याउने लक्ष्य दिइएको छ। हालसम्म यस सेवा दलबाट 82184 जना दीक्षित भइसकेका छन्। कार्यक्रममा प्रथम महिला राधिका साके, रक्षा मन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी, प्रधान सेनापति अशोक राज सिगदेल, काठमाडौँ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोल, सुरक्षा निकायका प्रमुखहरू लगायत उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा भारत र मालदिप्सका एनसीसी र भूटान स्काउटको प्रमण्डल पनि सहभागी थियो। पाथीभरा केबल कार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सुन्ने आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले पाथीभरा केबल कार निर्माणका सन्दर्भमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन समेत अपील गर्नुभयो। सरकारले सिंहदरबार परिसरमा रहेका निकायहरूका भवनको समग्र विपद जोखिम मूल्यांकन गर्नका लागि एक समिति गठन गरी कार्य अघि बढ़ाएको पनि गृहमन्त्री लेखकले सभालाई जानकारी गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सांसदहरूले मनसून जन्ने विपद व्यवस्थापनमा सरकारले गरेको तयारी, पाथीभरा केबल कार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलन लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यसैगरी राष्ट्रिय सभाको आजको बैठकले नेपाल कानून व्यवसाय परिषद दोस्रो संशोधन विधेयक 2081 पारित गरेको छ। कानून न्याय र संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सभा समक्ष प्रस्तुत गर्नुभएको नेपाल कानून व्यवसाय परिषद दोस्रो संशोधन विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको आजको बैठकमा उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2076 सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी सभा समक्ष पेश गर्नुभयो। त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो। राष्ट्रसभाको आजको बैठकमा कानून न्याय र संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन सम्बन्धी विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो। राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभामा प्रस्तुत गर्नुभएको संविधान सभाका सदस्य विदुर प्रसाद सापकोटाको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रसभाको अर्को बैठक यही फागुन 22 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सचिवालय बैठकमा मुख्यत सरकारले ल्याएको अध्यादेश बारे छलफल भइरहेको छ। पुष अन्तिम साता बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी सहित विभिन्न 6 अध्यादेश ल्याएको थियो। ती अध्यादेश संसदमा दर्ता भए पनि राष्ट्रसभामा सत्ता पक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेश हुन सकेको छैन। यस्तै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एमालेको सचिवालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताउनु भएको छ। इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनु भएको हो। स्वास्थ्य बीमा बोर्डले 98 प्रकारका औषधि तोकेको बताउँदै उहाँले ती औषधि अनिवार्य राख्न निर्देशन समेत दिनुभयो। उहाँले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छूट अब सरकारी अस्पताललाई नहुने बताउनुभयो। बीमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उहाँको भनाई छ। बाँके जिल्ला हात्तीपाईले रोगको उच्च जोखिममा छ। मुलुकका अन्य जिल्लामा अभियान सफल भए पनि 13 लगातार औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाईले रोगको संक्रमण जोखिम कायमै देखिएपछि 14 पुनः आम औषधि सेवन कार्यक्रम थालिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेको नेपालगंज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर 4 1.8 2.5% हात्तीपाइले रोगको प्रिभिलेज व्यापकता देखिएको छ। सन् 2030 हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको छ। सन् 2003 शुरू भएको आम औषधि सेवन अभियानबाट सन् 2020 लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो। नेपालगंजमा फागुन 5 तथा डुडुवा र नरैनापुरमा फागुन 7 गतेदेखि आम औषधि सेवन अभियान शुरू गरिएको हो। स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही:
हामीले 3 लाख भन्दा बढी चाहिँ मान्छेलाई औषधि खुवाउने योजना छ तीनवटा पालिकामा। यो औषधि किनेर धेरै महँगो पनि पर्छ र यो अवसर पनि हो। यो अवसर नछुकाउनले आम जनसमुदायलाई म निवेदन गर्न चाहन्छु।
बाँकेमा हालसम्म 15.36% र नेपालगंज उपमहानगरपालिकामा 18.45% औषधि नै खाएका छैनन्। नेपालगंज उपमहानगर पालिकाका कुनै पनि वडामा औषधि सेवन दर 80% पुगेको छैन। औषधि सेवन दर 80% नपुग्दासम्म त्यसको प्रभाव नरहने चिकित्सकहरू बताउँछन्। सर्वेक्षण अनुसार नेपालगंजमा 33.28% मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा 32.53% मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन्। एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदाय स्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको छ। सबैलाई औषधि खुवाउने यो पटक कस्तो योजना बनाइएको छ त? इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर एदु चन्द्र घिमिरे:
नखाएको छुटेका मान्छेहरू पहिचान गरेका छौँ र अनुरोध गरेका छौँ। हामीले स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कर्मी अनि विभिन्न पेसा समुदायका मान्छेहरूले पनि औषधि खान छुट्नु भएको छ। उहाँहरूलाई अनुरोध गर्दै आम जनताको स्वास्थ्य रक्षा गर्ने सन्दर्भमा उहाँहरूले पनि भूमिका खेल्नुहुन्छ र जनताले पनि यो चाहिँ हाम्रै लागि हो भन्ने कुरा बुझेर खाइराखेको औषधि नयाँ औषधि पनि होइन।
हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट संक्रमण भएपछि लाग्छ। क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्दछ। एकपटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा 4-6 रोग अरूलाई सर्दछ। हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकाले यसलाई हात्तीपाइले रोग भनिएको हो। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
बाँकेमा हात्तीपाईले रोग विरूद्ध खोप अभियान सम्बन्धी बाँके सम्वाददाताको रिपोर्ट पछि अब लागौं मनाङ र अछामतर्फ। मनाङ जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान शुरूआत भएको छ। जिल्लाका 10-14 वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइँदैछ। यसै गरी अछाममा लक्षित समूहका करिब 70% बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप लगाइएको छ। माघ 22 गतेदेखि चालन भएको पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क एचपीभी खोप अभियान अन्तर्गत 13,943 जना किशोरीलाई खोप लगाइएको हो। लगातारको वर्षा र हिमपातपछि अवरूद्ध नागमगमगढ़ी सड़क खुलेको छ। उक्त सड़क खण्डको भूलभुले र 7 मोड़मा पहिरो खसेर हिउँ जमेपछि 2 दिनदेखि सड़क अवरूद्ध भएको थियो। सड़क डिभिजन कार्यालय जुम्लाले पहिरो तथा हिउँ पन्छ्याउने मेसिन सहित निरन्तर जनशक्ति खटाएपछि सड़क छिट्टै सञ्चालनमा आएको हाम्रा संवाददाता सागर परियारले जनाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी लगायत देशका उत्पीड़ित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढ़ी त्याग माओवादीले गरेको बताउनु भएको छ। धनुषाको कमला नगरपालिका 3 पर्सामा आयोजित शहीद परिवार सम्मान तथा जनभेट घाटमा उहाँले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम लगायत उत्पीड़ित जातको मुक्ति जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। बुटवल स्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले प्रविधिको प्रयोग गर्दै अनुसन्धान प्रक्रियालाई अझ परिष्कृत गर्दै अगाडि बढ़ाउनुपर्ने आवश्यकता औल्याउनुभयो। राष्ट्रिय पशुपक्षी प्रजनन नीति 2078 नस्ल सुधारको लागि स्थानीय तथा जंगली जात बीच क्रस गराउने बाटो खुल्ला गरेको छ। तर नीति जारी भएको 3 वर्ष बित्न लाग्दा पनि कार्यविधि नबन्दा बँदेल र सुंगुर बीच क्रस गराउने अनुसन्धान हुन सकेको छैन। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
सरकारले जारी गरेको राष्ट्रिय पशुपक्षी प्रजनन नीति 2078 दफा 10 उपदफा 7 नस्ल सुधारको लागि स्थानीय तथा जंगली जातबीच क्रस गराउन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यसले बँदेल र बंगुरलाई क्रस गराई नयाँ जातको विकासका लागि कार्यक्रम सञ्चालन हुने बताउँछ। तर यसको कार्यविधि नबन्दा अनुसन्धान अघि बढ्न सकेको छैन। कार्यविधि नहुँदा धनकुटामा रहेको देशकै एकमात्र बंगुर अध्ययन तथा अनुसन्धान गर्ने राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम पाख्रीवास पनि अन्यलमा छ। कार्यविधि नहुँदा कसरी गर्ने, बँदेल कहाँबाट ल्याउने भन्ने समस्या भएको केन्द्रका प्रमुख डाक्टर मनोज कुमार शाहले बताउनुभयो।
नेपाल सरकारले यसको कार्यविधि पनि तत्कालै फाइनल गरिदियो भने हामीले यसलाई चाहिँ प्रजनन गराएर एउटा जात पनि विकास गर्न सकिन्थ्यो। र जहाँ जहाँ चाहिँ यो बंगुरको मासु चाहिँ जुन जुन किचनमा जाँदैन यसको बँदेलको क्रस हुने भने धेरै ठाउँमा यसको चाहिँ कन्ज्युमर पनि बढ्थ्यो।
बँदेल र बंगुर क्रस गराउँदा उन्नत जातको छिटो वृद्धि हुने, प्रजातिको विकास हुने, मासु उत्पादन बढ्ने, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने तथा कृषकको आमदानी वृद्धि हुने बताइएको छ। नेपालमै विकास भएको नयाँ जातले व्यावसायिक बंगुर पालनमा परिवर्तन गरी मासु उत्पादनमा आत्मनिर्भरता ल्याउने जनाइएको छ। तर नीति जारी भए पनि कार्यविधि नबन्दा कार्यान्वयन नहुने हो कि भन्ने शंका पैदा भएको बंगुर व्यवसाय संघ धनकुटाका अध्यक्ष रुझन राईले बताउनुभयो।
राज्यले यथाशक्य छिटो भन्दा छिटो चाँडो भन्दा चाँडो कार्यविधि बनाएर जनता समक्ष ल्याएमा चाहिँ हामी बंगुर पालक व्यवसाय धेरै उत्साहित हुनेछौँ र फाइदा पनि हुन्छ।
नेपालमा बँदेलको मासुको माग उच्च भए पनि बँदेल मार्न प्रतिबन्ध छ, जसले गर्दा बँदेलको चोरी सिकारी बढ्दो छ। त्यसैले यो अनुसन्धान हुन सके बँदेलको चोरी सिकारी घट्नुका साथै कृषकले फाइदा लिने देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार.
विज्ञापन अघि प्रस्तुत गर्यौं कार्यविधि नहुँदा अलपत्र बदेल र बंगुर क्रस योजना सम्बन्धी धनकुटा संवाददाताको रिपोर्ट. अब बाँकी समाचार. इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरू भएको छ. एक महिनासम्म चल्ने रमजान पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार रोजा बस्ने र बेलुकाको नमाजको आजान सुनेर रोजा खोल्ने अर्थात खानेकुरा खाने चलन छ. शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता रहे पनि नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन. उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वतको रमजान महिना 9 महिना हो. रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ. इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध विराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गर्नुभएको छ. यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व राजदूत स्टीभ विटकफले राख्नु भएको थियो. इजरायलका प्रधानमन्त्री नेतन्याहुले सरकारले रमजान पर्वलाई दृष्टिगत गर्दै आगामी 6 हप्ताका लागि अस्थायी रूपमा युद्ध विराम विस्तार गर्ने निर्णय अनुमोदन गरेको बताउनु भएको छ. शनिबार मध्यरातमा पहिलो चरणको युद्ध विराम सकिए लगत्तै यो घोषणा गरिएको हो. हमास समूहले पनि इजरायलसँगको युद्ध विरामलाई दोस्रो चरणमा अघि बढ़ाउन चाहेको छ. भारतको उत्तराखण्ड राज्य स्थित तिब्बत संघको सीमा नजिकै गएको हिम पहिरोमा पुरिएकाहरूको उद्धार कार्य आज पनि जारी छ. निर्माण शिविरमा अस्ति शुक्रबार गएको हिम पहिरोमा परी बेपत्ता रहेका 4 जना कामदारको अहिले सैनिक हेलिकप्टर, ड्रोन क्यामेरा, जासूसी कुकुर र जमीनभित्र प्रवेश गर्ने राडार प्रयोग गरी भारतीय सेनाले उद्धार कार्यलाई तीव्रता दिएको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले जानकारी दिनुभयो. साथै उहाँले निरन्तर हिमपातका कारण उच्च जोखिम क्षेत्रहरूबाट अन्य कामदारलाई सुरक्षित स्थानमा सार्न अधिकारीहरूलाई निर्देशन दिनुभएको भारतीय संचार माध्यमले जनाएको छ. हिम पहिरोमा पुरिएका 50 बढ़ी कामदारको उद्धार गरिएको छ. घटनास्थलमा अहिले तापक्रम 0 भन्दा तल रहेको अधिकारीहरूले बताएका छन्. अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपील. युवा जगतको चौतर्फी विकासका लागि सरकार हर सम्भव सहयोग गर्न कटिबद्ध रहेको प्रधानमन्त्रीको भनाई. इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरू र भारतको उत्तराखण्डमा गएको हिम पहिरोमा पुरिएकाहरूको उद्धार कार्य आज तेस्रो दिन पनि जारी. यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.